What is your third wish? She said, my third wish is that I get minor heart attack. What does it mean? That my husband gets 10 times more than me, he will die and I will get all of his money and all of his wealth. Salat ala Muhammad wa Ali Muhammad. Just one bad habit. She was ready to harm herself because of one bad habit. Inshallah, in these 10 nights, because the time is really limited in English, I have to finish in 15 minutes. So it's very difficult to wind up the subject and finish such a great subject in these 10 nights. Inshallah, I'll try my best to finish this subject. Inshallah, at the end of these 10 days, we'll try at least to develop one good habit and finish at least a few bad habits. Inshallah, by the help of Imam Hussein, Ahlul Bayt, alayhim alafu tahiyyatu wassalam, salat ala Muhammad wa Ali Muhammad.
برائے خوشنودی محمد و آل محمد صلوات
اللہم صلی علی محمد
و آل محمد
وعجل فرج. آئی سب مل کے دعا امام زمانہ سے اردو مجلس کو شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. اللہم کھول ولیکن حجت ابن الحسن صلواتك علیہ وعلی آبائے فی هذه الساعة وفی كل الساعة ولیا وحافظا وقال ودليلا وعينا
حتى
اسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. سلام نعرہ تکبیر
اللہ اکبر
نعرہ تکبیر
اللہ اکبر
بلند آواز سے نعرہ رسالت
یا رسول اللہ
نعرہ رسالت
یا رسول اللہ
نعرہ حیدری نعرہ حیدری اسی طرح کی ایک بلند ترین صلوات اما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد يوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سليم بلند ترین صلوات
اللهم صل على محمد وآل محمد
وعجل فرج. معزز سامعین, واجب الاحترام بزرگ اور جوان دوست, خالق کائنات اس پیاری آیت میں عظیم و شان پیغام عطا فرما رہا ہے کہ اے انسانوں, قیامت کے دن, اور یاد رکھیے یہ قیامت کا دن وہ دن ہے جس کا ایک دن 50,000 سالوں کے برابر ہے. خالق کائنات فرما رہا ہے کہ قیامت کے دن, اے انسانوں, مرد عورت, جوان بوڑھے, سن لو, قیامت کے دن تمہیں کچھ بھی کام نہیں آنے والا. نہ تیرا مال تجھے قیامت کے دن کام آئے گا, نہ تیری دولت تمہیں قیامت کے دن کام دے گی, نہ تیری اولاد تمہیں قیامت کے دن مدد کرے گی. بارلہا, قیامت کے دن کیا ہمیں مدد کرے گی؟ تو ارشاد ہوا, قیامت کے دن کامیاب وہی ہوگا قیامت کے دن خوش وہی ہوگا جو قلب سلیم لے کر آئے گا, جو طاہر دل لے کر آئے گا, جو پاک نفس لے کر آئے گا. اب بار الہ اب تیرا حکم ہم نے سن لیا, اب ہم قلب کو طاہر بنانا چاہتے ہیں, ہم قلب کو پاک کرنا چاہتے ہیں, تو کیا کریں؟ تو میرے چھٹے امام فرماتے ہیں کہ جب کبھی اللہ کسی کے دل کو پاک کرنا چاہتا ہے, جب کبھی اللہ کسی کے قلب کو طہارت دینا چاہتا ہے, جب کبھی اللہ کسی کو خیر دینا چاہتا ہے, تو امام فرماتے ہیں من اراد اللہ به الخیر قذف فی قلبه حب الحسین, کہ اللہ جس قلب کو طہارت دینا چاہتا ہے تو اس قلب میں حب حسین ڈال دیتا ہے. اگر آپ قلب طاہر چاہتے ہو, اگر پاک دل چاہتے ہو, تو مولا امام صادق علیہ الصلوۃ والسلام مولا فرما رہے ہیں اگر خیر چاہتے ہو, اگر پاک دل چاہتے ہو, اگر نفس کی طہارت چاہتے ہو, بس اس قلب میں مولا حسین کی محبت ڈال دو. یہ محبت حسین قیامت کے دن بھی تمہیں بچائے گی, یہ محبت حسین دنیا میں بھی تمہاری مشکلات کو سولو کرے گی. اٹھا کے دیکھیے تاریخ کہ ہم تو کچھ بھی نہیں, انبیاء جب مشکلوں میں پڑے تو مشکل کو شاہ حسین کو پکارا. ہم تو اپنی جگہ رکھتے ہیں, عام انسان ہے. اٹھا کے دیکھیے کہ آدم کی توبہ قبول ہوئی تو حسین کے صدقے میں, نوح کی کشتی چلی تو حسین کے صدقے میں, یوسف کو نجات ملی تو حسین کے صدقے میں, یونس کو حیات ملی تو حسین کے صدقے میں, یعقوب کو نور بینائی ملی تو حسین کے صدقے میں, داؤد کو لہنے گویائی ملی تو حسین کے صدقے میں, خضر کو عمر جاودانی ملی تو حسین کے صدقے میں, خلیل کو صبر کا جوہر ملا تو حسین کے صدقے میں, یحییٰ کو زکریہ سا پسر ملا تو حسین کے صدقے میں, اور راہب کو بے اولاد راہب کو سات بیٹے ملے تو حسین کے صدقے میں. عرش حیدری مولا حسین کی محبت میں ہر شے ملے گی. آج آپ کے جو بچے ہیں بیٹھے ہوئے, یہ بچے اگر آپ کو ملے, یہ اولاد آپ کو ملی, نسل آپ کی باقی رہی, یہ زندگی آپ کو ملی تو حسین ابن علی کے صدقے میں. کہ شاعر کہتا ہے دیکھو, مشکل میں جب بھی پڑھو, بے وقت مشکل, خاص طور جہاد کا طالب ہوں, بے وقت مشکل مرض کی حالت میں دشمنوں سے الجھ الجھ کر, خاص طور جہاد کا طالب ہوں, بے وقت مشکل مرض کی حالت میں دشمنوں سے الجھ الجھ کر, کبھی تو میرے سخی سے دنیا میں تم کوئی کام لے کے دیکھو, کبھی تو میرے سخی سے تم دنیا میں کوئی کام لے کے دیکھو, یہ نام سن کر موت کے نہات شل ہو تم مجھ سے کہنا, کبھی مصیبت پڑے تو حسین کو پکار کے دیکھو. اذان محترم, یہ ہے میرے مولا کا مقام کہ مولا مشکل کشا ہیں, جیسے ان کے بابا علی مشکل کشا, ویسے یہ بیٹے بھی مشکل کشا, اور انبیاء کی مشکل کشائی کی. اچھا بات یہ ہے, جب اگر کسی کو کوئی مقام ملے کسی کی وجہ سے تو کون افضل؟ آپ کو اگر کچھ مل گیا, کوئی مقام ملا, کوئی عہدہ ملا, کوئی رتبہ ملا کسی کی وجہ سے, تو آپ یہ بتائیے آپ افضل ہوں گے یا جس کی وجہ سے مقام ملا؟ ظاہری بات ہے جس کی وجہ سے آپ کو مقام ملا وہ ہوگا افضل, اور جس کو مقام ملا وہ ہوگا مفضول. اب دیکھیے اٹھا کے کہ تاریخ مسلسل بتا رہی ہے, اہل بیت کے صدقے میں, حسین ابن علی کے صدقے میں انبیاء کو مقام ملا, انبیاء کو رتبہ ملا. اسی لیے اکثر علماء کہتے ہیں کہ مولا حسین اپنے نانا رسول کے علاوہ دوسرے سارے انبیاء سے برتر بھی ہیں, افضل بھی ہیں. اور دلیل بھی سن لیجئے, ایک دو انبیاء کا ذکر, اور دیکھ لیجئے کون افضل, آپ خود ہی جواب دے دیجئے. تاریخ اٹھا کے دیکھیے کہ اللہ نے حضرت آدم کو خلق کرنا چاہا, بھائی پہلا نبی حضرت آدم ہے, ابو البشر ہے, اللہ نے آدم کو خلق کرنا چاہا تو فرشتوں نے کیا کیا؟ اعتراض کر لیا, بہر اللہ یہ کیا خلق کر رہا ہے, اب اس بحث میں گفتگو میں نہیں جاتا. تو بس اتنا کہوں کہ آدم وہ ہے جس کی خلقت پہ فرشتے اعتراض کر رہے ہیں, और हुसैन सुनेंगे कौन है? हुसैन वो है जिनके बाबा के नूर से फरिश्ते खल्क हो रहे हैं। अब तवज्जो फरमाइए कि अंबिया और हुसैन में फर्क क्या है कि आदम वो हैं जिनकी खिलकत पे फरिश्ते एतराज कर रहे हैं, हुसैन वो हैं जिनके बाबा अली के नूर से फरिश्ते खल्क हो रहे हैं। बल्कि और आगे चलते हैं कि आदम ने जब तरके ओला किया तो अल्लाह ने कहा जन्नत से चले जाओ, जमीन की तरफ चले जाओ। अब जब आदम निकलने लगे तो अल्लाह ने हुक्म दिया आदम ये जन्नत का लिबास छोड़ कर जाओ। तो जो हाथ का तालिब हूं आदम जन्नत का लिबास छोड़ कर जाओ। अब बस ये जुमला सुनिएगा कि आदम वो है जो जब जन्नत से जाए तो जन्नत का लिबास छोड़ कर जाए, और हुसैन वो है जो दुनिया में बैठकर जन्नत का लिबास मंगवाए। लेकिन अब ब्रैकेट में ये भी सुनते जाइए, मेरे बुजुर्ग तो समझ गए लेकिन कोई बच्चा सवाल करेगा कि भैया आपने क्या कह दिया, आदम है अबुल बशर, हम सबके बाब हैं, हाँ जी सबके वालिद मोहतरम आदम अबुल बशर, ये कैसे हो गया कि आदम जब जन्नत से निकल रहे हैं जन्नत का लिबास छोड़ के जा रहे हैं और हुसैन यहां बैठकर जन्नत का लिबास मंगा रहे हैं। अल्लाह ने मोहतरम जवाब कुरान ही में है। कुरान ने क्या कहा? कुरान ने कहा या आदम, ए आदम उस्कुन अंत व ज़ौजुकल जन्ना, ए आदम तू जन्नत का रेजिडेंट है, तू जन्नत का साकिन है, तू सिर्फ जन्नत में रहने के लिए है। और हुसैन को मौला रसूल ने कहा हुसैन तू जन्नत का मालिक है। तो अब आपने देख लिया यही तो वजह है कि आदम जब निकले, देखिए क्योंकि जब इंसान कहीं साकिन होता है, मैं यहां रहने आया, यहां किसी के घर में रहा, उसके घर में कंबल शंबल जो भी थी मैंने इस्तेमाल की, लेकिन जब जाने लगूंगा अगर कंबल लेकर जाऊं क्या कहेंगे भाई साहब ये हमारा कंबल है छोड़ के जा, लेकिन अगर वो भी मेरे साथ सफर पे चले कंबल उठा के ले चले, मैं कहूं भाई मुझे रोक दिया और आप खुद ले जा रहे हो, कहेंगे मैं मालिक हूं आप साकिन हो। बस यही वजह है कि साकिन जब कहीं से निकलता है वहां का लिबास छोड़ के जाता है, मालिक जहां चाहता है लिबास मंगवाता है। सलावत पढ़े बाबा से बुलंद मोहम्मद वाजिल। लेकिन एक और बात सुनते जाइए, बड़ा जरीफ नुक्ता है, प्यारा नुक्ता है कि उलमा कहते हैं हुसैन का मकाम ही इतना अजीम है कि हम ये नहीं कह सकते कि मौला हुसैन दुनिया में थे, बल्कि ये कहते हैं कि मौला हुसैन की अजमत ये है जहां हुसैन होते हैं वो जगह जन्नत का टुकड़ा बन जाता है। तवज्जो है ना, इसीलिए जब हम रिवायात में पढ़ते हैं कि फरिश्ते अर्श को छोड़कर मौला हुसैन की जियारत को करबला जाते हैं, फरिश्तों की आरजू है कि हम करबला जाएं। अब सवाल अक्सर पूछा गया कि भाई ये क्या बात है, अर्श को छोड़कर, दुनिया जाहिरी तौर पे कमतर है ना अर्श से, अर्श को छोड़कर जमीन की तरफ फरिश्ते क्यों आ रहे हैं, ये तो हो नहीं सकता। सवाल पूछा गया कि भाई अकल के खिलाफ है कि इंसान अच्छी बड़ी जगह पे हो, अच्छी बड़ी जगह को छोड़ के छोटी कमतर जगह की तरफ आ जाए। तो उलमा ने जवाब दिया ये हरगिज न कहना, दुनिया छोटी कमतर जरूर है लेकिन जहां पर हुसैन की कब्र है, जहां हुसैन की आराम गाह है, वो फिर जन्नत का टुकड़ा बन जाता है। तो अब फरिश्ते जो अर्श इलाही से आ रहे हैं वो आला से अदना नहीं जा रहे बल्कि एक अर्श से दूसरे अर्श जैसी जगह पे जा रहे हैं। सलावत पढ़े बाबा से बुलंद वो अर्श से जमीन पे नहीं आ रहे, एक अर्श से दूसरी अर्श जैसी जगह पे जा रहे हैं। यह है मकाम हुसैन कि जहां कब्र हुसैन हो, मकान हुसैन हो, वो जन्नत का टुकड़ा। तो गुफ्तगु हो रही थी हुसैन अफजल या अंबिया अफजल, अब आप खुद ही बताइए मकाम किसका बरतर, मकाम किसका अफजल। और आगे चलिए, हजरत नूह बहुत बड़े फरिश्ते, बहुत बड़े अंबी, बहुत बड़े नबी, हजरत नूह वो नबी जिनने इतनी खिदमत की कि कुरान ने कहा 900 साल उन्होंने खिदमत की। अब हजरत नूह के मुतालिक आप उठा के देखिए, बड़ी तबलीग करते थे, दीन की तबलीग करते थे, अल्लाह की तबलीग करते थे, तो जालिम और काफर उन्हें पत्थर मारते थे, पत्थर मारते थे, मट्टी मारते थे, इतना मारते थे कि उनका पूरा बदन जख्मों से चूर चूर हो जाता था। बाज रिवायात तो ये बताती हैं कि इतनी खाक उन पे फेंकी जाती थी, इतनी मट्टी उन पे फेंकी जाती थी कि वो मट्टी के नीचे दब जाते थे और काफर उन्हें मट्टी के नीचे दब कर मुर्दा समझ के चले जाते थे। तवज्जो है ना जाने मोहतरम, काफर समझते थे कि ये मर गए, छोड़ के चले गए। तो रिवायात बतलाती है कि फरिश्ते आते थे, अल्लाह फरिश्तों को भेजता था कि जाओ मेरे नबी को बचाओ, हजरत नूह को मट्टियों से निकालते थे और फिर फरिश्ते उनके जख्मों पे अपने पर लगाते थे। तवज्जो हाथ का ताले मुंह देखूं कौन मेरे साथ चल रहा है। फरिश्ते पर लगाते थे और हजरत नूह को शफा मिलती थी। तो ये है हजरत नूह जो जब जख्मी हो जाए तो फरिश्तों के परों से शफा मिले, और मौला हुसैन वो है कि जब फरिश्ते का पर जख्मी हो जाए तो हुसैन के गहवारे से शफा मिले। अल्लाह शायर कहता है, कोई कहता है नबी लिखा है, खास तवज्जोहात का तालिब हूं, कोई कहता है नबी लिखा है, कोई कहता है अली लिखा है, देखा जो मैंने परे फुतरुस पर तो ये फजले हुसैन इब्ने अली लिखा है। ये है अजान मोहतरम मेरे मौला का मकाम, फजले हुसैन इब्ने अली से। बस आप देख लीजिए, अब दीगर अंबिया को आप खुद ही कंपेयर कर लें कि देखिए अंबिया का जो भी मकाम, लेकिन वो मकाम मौला हुसैन और अहले बैत के मकाम के मुकाबले में कुछ भी नहीं। यह है मोहब्बत हुसैन अजाने मोहतरम हमारे कुलूब में, हमारे दिलों में मोहब्बत हुसैन अल्लाह का एक करम है। यकीन जानिए ये मोहब्बत मौला हुसैन की नजिस जर्फ में नहीं आ सकती। ये आप लोग जाके खुदा का शुक्र कर लीजिए कि मौला ने आपके कुलूब में मोहब्बत हुसैन डाली है। और आयत आपने सुनी, हदीस आपने सुनी कि अगर कल्ब को तहारत मिलेगी तो मोहब्बत हुसैन के सदके में, मौला हुसैन की मोहब्बत के सदके में निजात मिलेगी। अब अज़ान मोहतरम गौर से सुनिए, दुश्मनों ने बहुत अजीम साजिश शुरू कर दी। आज शैतान परस्तों ने क्या कहा, शैतान परस्तों ने कहा कि मुसलमानों के दिलों से, गौर से सुनिए, गौर तलब बात है कि शैतान परस्तों ने आज क्या किया, कहा कि शियों के दिलों से, मुसलमानों के दिलों से हुसैन की मोहब्बत निकाल दो। बड़ी खतरनाक साजिश। क्यों? उन्होंने तहकीक की कि देखो आज अगर मुसलमान जिंदा है, आज अगर शिया जिंदा है तो मोहब्बत हुसैन की वजह से जिंदा है, हुसैन की वजह से जिंदा है, इश्क हुसैन की वजह से आज इनकी जिंदगियां जारी हैं, तो अब इनके दिल से इश्क हुसैन निकाल दो, इनके दिल से मोहब्बत हुसैन निकाल दो। अच्छा वो कैसे? याद रखिए, शैतान जब शुरू में आप पे हमला करता है ना, डायरेक्ट हराम काम का हुक्म नहीं देता। कभी शैतान पहले मरहले पे नहीं कहेगा कि नमाज छोड़ दो, कभी शैतान पहले मरहले पे नहीं कहेगा कि नामहरम औरत को देखो। पहले आपको आहिस्ता आहिस्ता छोटे छोटे उस गुनाह के मुकद्दमाती गुनाह करवाएगा, फिर बाद में कहेगा नमाज छोड़ दो, फिर बाद में कहेगा नामहरम औरत को देख लो। इसी तरह आप शैतान परस्तों ने एक बहुत बड़ी साजिश शुरू कर दी कि मोहब्बत हुसैन दिलों से निकाल दो। कैसे निकाल दे? उन्होंने पहले मरहले पे जो साजिश शुरू की ये है कि उन्होंने कहा कि पहले मरहले पे शियों के दिलों से कलामे हुसैन की मोहब्बत निकाल दो, हुक्मे हुसैन की मोहब्बत निकाल दो, फरमाने हुसैन की मोहब्बत निकाल दो। पहले मरहले पे जो साजिश उन्होंने की कि जात से उनके दिल में मोहब्बत रहने दो फिलहाल, लेकिन कलाम से मोहब्बत न रहे, यानी शिया ऐसा हो जाए कि मौला के फरमान को अहमियत ही ना दे, कि शिया ऐसा हो जाए कि मौला अली के फरमान को सुने तक नहीं। ये एक बहुत बड़ी गहरी खतरनाक साजिश है कि पहले मरहले पे शियों के दिलों से मोहब्बत हुसैन इस तरह निकालो कि कलाम हुसैन उनके लिए एक आम इंसान का कलाम बन जाए, जैसे यजीदियों के लिए हो गया था। मौला हुसैन कर्बला में आशूर के दिन खुतबे पे खुतबे दे रहे थे, لیکن ان کے لیے مولا کا کلام ایک عام کلام ہو گیا تھا، اسی لیے وہ مان نہیں رہے تھے، اثر نہیں ہو رہا تھا. یہ بہت خطرناک ہے. خدا نہ خواستہ اگر دشمن شیطان پرست اس خطرناک سازش میں کامیاب ہو گیا تو ہماری بربادی کا سبب ہے. دیکھیے، مرتے مر جائیے لیکن دل سے حسین کی محبت نکلنے نہ دیجئے، دل سے مولا حسین کے کلام کی محبت نکلنے نہ دیجئے، دل سے مولا حسین کے فرمان کی محبت نکلنے نہ دیجئے. امام فرماتے ہیں جو بھی ہم سے محبت کرتا ہے، جو بھی ہم سے محبت کرتا ہے وہ جنت میں ضرور جاتا ہے، ضرور جاتا ہے، ضرور جاتا ہے. لیکن امام دوسرے جملے میں فرماتے ہیں اور جو اللہ کی مخالفت کرتا ہے، جو اللہ کے فرمان پر عمل نہیں کرتا، یعنی جو نماز نہیں پڑھتا، جو روزہ نہیں رکھتا، جو خمس نہیں دیتا، جو غیبتیں کرتا ہے، جو تہمتیں لگاتا ہے، جو فتنے کرواتا ہے، جو گناہ پہ گناہ کرتا ہے، ہر واجب کو چھوڑتا ہے اور ہر حرام پر عمل کرتا ہے، جو اللہ کی مخالفت کرتا ہے، جو اللہ کا دشمن بنتا ہے، تو وہ اللہ کا دشمن ہمارا محب دوست نہیں ہے. یہ شیطان پرستوں کی سازش ہے کہ ان کے دلوں سے کلام ائمہ اطہار کی محبت نکال دو، کہ ان کے دلوں میں ائمہ اطہار کی مولا حسین کی محبت کس طرح سے نکالو. پہلے مرحلے پہ انہوں نے کہا کہ کلام ائمہ کی اہمیت نکال دو، ائمہ اطہار کے فرمان کی اہمیت نکال دو، بہت بڑی سازش. اور انہوں نے کہا تین چیزیں مسلمانوں سے نکال دو تو یہ تباہ و برباد ہو جائیں گے. بھائی کیا کہا؟ ایک چیز محبت حسین، محبت علی و آل علی، اور دوسری شے کہا ان کا عقیدہ بگاڑ دو. ان کا عقیدہ بگاڑ دو کہ ان کے پاس جو بھی ان کا عقیدہ ہے اس کی کوئی دلیل ہی نہ ہو. اعتراض کر لیا کہ بھائی خدا ہے ہی نہیں، خدا کے وجود پہ اعتراض کر لیا کہ خدا ہے ہی نہیں، یہ دنیا خدا نے تھوڑی بنائی ہے، یہ خود بخود بن گئی. اس طرح کے اعتراض آپ سنتے رہتے ہیں. اب ہمیں ان اعتراضات کا جواب دینا چاہیے. بچہ بچہ چاہے پانچ سال کا بچہ ہو، رسول فرماتے ہیں کہ میں یہ چاہتا ہوں مسلمان عقلانی مسلمان بن جائے، یعنی جو بھی عمل آپ کرتے ہیں، جو بھی آپ کا عقیدہ ہے، اس کی آپ کے پاس دلیل ہونی چاہیے. لڑکی اگر حجاب کرتی ہے تو اس لیے نہیں کہ امی بابا نے کہا، نہیں بلکہ اس لیے کہ اس کی دلیل یہ ہے. اگر لڑکا نماز پڑھ رہا ہے اور کوئی اچھا کام کر رہا ہے، اس لیے نہیں کہ امی بابا نے سمجھایا، بلکہ اس لیے کہ اس کی دلیل یہ ہے. چل آپ کافروں کے سامنے جائیں گے، غیر مسلمانوں کے سامنے جائیں گے، بچے کافروں کے ساتھ جائیں گے، آگے پیچھے بیٹھنے ہوگا، بات ہوگی، تو وہ جب دلیل پوچھیں گے تو کہیں ہاں ہمارے پاس عقلی دلیل حجاب پر یہ ہے، ہمارے پاس عقلی دلیل نماز پر یہ ہے، ہمارے پاس عقلی دلیل روزے پر یہ ہے، ہمارے پاس عقلی دلیل اللہ کی وحدانیت پر یہ ہے. رسول عقلانی مسلمان چاہتے ہیں. آپ جا کے دیکھیے، روایت اٹھا کے دیکھیے، روایات میں ملتا ہے رسول صحرا سے، ڈیزرٹ سے جا رہے تھے، بیابان سے، اور وہاں پہ دیکھا ایک بڑھیا خاتون بیچاری چرخا چلا رہی تھی، وہ قالین بنا رہی تھی. آج کی مثال دوں، سائیکل چلا رہی تھی، گاڑی چلا رہی تھی. رسول نے دیکھ لیا اسے اور رسول نے پوچھا کیا تو مسلمان ہے؟ اس نے کہا جی مسلمان ہوں. رسول نے کہا کیا اللہ کو مانتی ہے؟ کہا اللہ کو مانتی ہوں. اب رسول نے پوچھ لیا بتاؤ اگر تو اللہ کو مانتی ہے تو تمہارے پاس کیا دلیل ہے؟ میں اگر اللہ کو مانتا ہوں تو میرے پاس کیا دلیل ہے؟ چھوٹے چھوٹے بچوں سے پوچھ لیں، بڑوں سے پوچھ لیں. بھائی دلیل کے بغیر رسول کہہ رہے کوئی عقیدہ نہ اپناؤ. دلیل کیا ہے کہ اللہ ہے، تو اللہ کو مانتی ہے، تیرے پاس کیا دلیل ہے وحدانیت خدا پر یا وجود خدا پر؟ تو چلخا چلا رہی تھی یا سائیکل چلا رہی تھی، اس نے ہاتھ روک دیا، کہا بار الہ یہی میرے پاس دلیل ہے، یا رسول اللہ یہی میرے پاس دلیل ہے. رسول نے کہا میرے اصحاب کو سمجھاؤ. میں تو سمجھ گیا تو کہنا کیا چاہتی ہے. اس نے کہا یا رسول اللہ میں کہنا یہ چاہتی ہوں، یہ چھوٹا سا چرخا، آج اپنی کوئی بھی آپ مثال ڈال دیں، آپ سائیکل چلا رہے ہیں، یہ چھوٹی سی سائیکل، یہ چھوٹا سا موٹر، یہ چھوٹی سی گاڑی. وہ مومنہ کہتی ہے جاہل ہے، پڑھی لکھی نہیں، ان پڑھ ہے، بوڑھی ہے، کہیں اسکول نہیں گئی، لیکن عقلی دلیل دے رہی ہے وجود خدا پر، کہہ رہی یہ چھوٹا سا چرخا میرے چلائے بغیر جب نہیں چل رہا، छोटा सा चरखा है ना, मैं चला रही हूँ तो चल रहा है, मैं रोक रही हूँ हाथ तो रुक जा रहा है। या रसूल अल्लाह, असहाब सुनो ए रसूल के, मेरी अकली दलील ये है कि जब ये छोटा सा चरखा बगैर चलाने वाले के नहीं चल रहा, तो ये पूरी कायनात, ये सूरज का आना, ये चांद का आना, ये सितारों का आना, ये पूरी कायनात बगैर चलाने वाले के कैसे चल सकती है? अकली दलील है ना, तो हमारे पास अकली दलील होनी चाहिए। दुश्मन ने कहा, शैतान परस ने कहा, मोहब्बत हुसैन निकाल दो, मोहब्बत अहले बैत निकाल दो और इनका अकीदा बिगाड़ दो। लेकिन रसूल कह रहे हैं नहीं नहीं, ए बच्चे बच्चे, बच्चे हो या बूढ़े हो, आलिम हो या जाहिल हो, जो भी अकीदा तुम्हारा है, तुम्हारे पास दलील होनी चाहिए कि हाँ मेरा ये अकीदा है, इसकी दलील ये है। अगर अल्लाह को मानता हूँ तो अल्लाह के वजूद पर यह दलील है, अगर वहदानियत खुदा को मानता हूँ, अगर तौहीद परस्त हूँ तो तौहीद की यह दलील है। अजीज आने अब कोशिश करेंगे इंशाल्लाह इन 10 रातों में इन 3 सब्जेक्ट्स पे गुफ्तगू होगी कि मोहब्बत हुसैन, मोहब्बत अहले बैत किस तरह से क्रिएट की जाए और किस तरह से मोहब्बत हुसैन हमारे निजात का सबब बनेगी, और फिर अकीदे अपने किस तरह मजबूत कर लें। हमारे अकीदे मजबूत होने चाहिए, खबरदार ख्याल से रहें कहीं आपका अकीदा कोई बिगाड़ ना दे। आपके अकीदे को बिगाड़ने के लिए दुश्मन कोशिश कर रहा है कि अल्लाह है ही नहीं, या नबी नऊज़ बिल्ला मासूम नहीं है, नऊज़ बिल्ला नबी हम जैसा है, नऊज़ बिल्ला नबी खता कर सकता है, या इमामत के खिलाफ अकीदे गलत गलत बनाए जा रहे हैं, हमारे जवानों को गुमराह किया जा रहा है। अब अज़ान मुहतरम, तीसरी शय जिस पे हमला किया शैतान परस्तों ने, कहा ये 3 चीजें अगर आपने मुसलमानों से निकाल दी, शियों से निकाल दी, वो तबाह हो बर्बाद हो जाएंगे। कहा तीसरी शय क्या है? कहा इनका अखलाक बिगाड़ दो। बड़ी खतरनाक है, अखलाक बिगाड़ दो। अब शिया तो हो लेकिन उसका अखलाक शियों वाला ना हो, नाम हुसैन हो लेकिन हुसैनी किरदार ना हो, नाम फातिमा हो लेकिन शर्म हयाए फातिमी ना हो, नाम अली हो लेकिन गैरत अलवी ना हो, उनका अखलाक बिगाड़ दो। दूसरे अकवाम की तरह उनका हदफ शहवत हो, पैसे कमाने की शहवत हो, निकाह की शहवत हो, खाने की शहवत हो, इतना डिग्रेड कर लो मुसलमानों को कि उनका अखलाक ही खत्म हो जाए, उनमें अखलाक रहे ही नहीं, यहाँ तक कि मुसलमान अपना नाम तक चेंज करने को तैयार हो जाए, मुसलमान अपने आप को मुसलमान नाम तक न कहने को तैयार हो। अज़ान मोहतरम, ये बहुत खतरनाक साजिश है, और अगर इन साजिशों से निकलना है तो दरे अहले बैत को थामना पड़ेगा, दरे अहले बैत को पकड़ना पड़ेगा। दरे अहले बैत से आपको निजात मिलेगी, मोहब्बत अहले बैत से निजात मिलेगी। अहले बैत हमारा अकीदा बनाएंगे, सही तरह अकीदा बतलाएंगे, और अहले बैत हमें अखलाक सिखाएंगे कि अखलाक अच्छा होता क्या है। अगर अहले बैत ना होते तो हम ऐसे बदअखलाक होते, ऐसी गंदी गंदी निजासतों में डूबे हुए होते, ऐसी बुरी बुरी आदतों में डूबे हुए होते कि हम उसे बुरा तक न समझते। लेकिन ये अहले बैत हैं जिन्होंने हमें सिखाया कि देखो ये बुरी आदत है, ये खतरनाक आदत है, ये वो बुरी आदत है जो तुम्हारे आमाल को तबाह कर देगी, ये वो बुरी आदत है जो तुम्हारी सारी इबादतों को बर्बाद कर देगी, ये वो बुरी आदत, ये अहले बैत ने हमें सिखाया। तो बस इंशाल्लाह आज की कोई तमीजी गुफ्तगू थी, वक्त भी बहुत गुजर चुका है, हमें 1 घंटे के अंदर अंदर मजलिस खत्म करनी है, अभी मसाइब के लिए सिर्फ 10 मिनट रहते हैं। तो इंशाल्लाह कोशिश रहेगी कि इंग्लिश में जैसे आपने सुना हाउ टू चेंज आवर बैड हैबिट्स पे गुफ्तगू होगी, और उर्दू में इन 3 मौजूदात पे गुफ्तगू होगी, मोहब्बत मौला हुसैन, मोहब्बत अहले बैत, मकाम अहले बैत, और नफ्स की बातिनी तहारत, और अकीदा हम किस तरह मजबूत करें, अखलाक किस तरह हम अपना अच्छा बनाएं। इंशाल्लाह दुआ है मौला से कि मौला हुसैन के सदक़े में खुदाया हम पर करम फरमा, हमारे अकीदे मजबूत हो जाएं, और शयातीन के वसवसों से हमें बचाए रख, और इंशाल्लाह हम पे खुदाया करम फरमा कि हमारा अखलाक अलवी अखलाक हो, हमारा अखलाक हुसैनी अखलाक हो, हमारा अखलाक मौला हसन जैसा अखलाक हो। अज़ान मोहतरम, आप लोग बड़े खुश नसीब हैं कि आज मौला हुसैन का गम मनाने आए, करम है मौला हुसैन का हम सब पर जो यहाँ मौजूद हैं। यकीन जानिए, अगर मौला हुसैन ने न चाहा होता तो यहाँ नहीं आ सकते थे, और कितने हमारे दोस्त अकारिब रिश्तेदार जो पिछले साल हमारे साथ थे लेकिन इस साल कब्रों में रो रहे हैं, तड़प रहे हैं, काश में जिंदा होता, मजलिस हुसैन बैठा होता, मौला हुसैन के लिए आंसू बहाता। ये आंसू बहाना कोई आम शय नहीं, ये गिरिया करना जो आप गिरिया करते हैं, ये हर आंख नहीं रो सकती। जो दिल पाक है वो दिल रोता है, जो आंखें पाक है वो आंखें रोती हैं। खुश नसीब है वो इंसान जो हुसैन का नाम सुनते ही रोना शुरू कर देता है। खुद को इस मकाम पे पहुंचाइए कि मौला हुसैन का नाम आते ही दिल से कहे या हुसैन। एक आलिम सुनाते हैं गिरिए का वाकया। कहते हैं कि मैं मजलिस पढ़ता था तो एक शख्स बहुत गिरिया करता था, जैसे मौला हुसैन का नाम आता था रो के कहता था हुसैन। यह है रोने का। एक दिन मैंने उस मोमिन को ख्वाब में देखा, बहुत बड़े घर में बैठा है, बड़े बाग में बैठा है, हालांकि फकीर था। मैंने हैरान होकर पूछा, तू तो गरीब आदमी था, इतना बड़ा घर कहाँ से आया? उसने कहा, मौलाना साहब आपको नहीं मालूम मैं मर गया हूँ और ये बड़ा घर मुझे मौला हुसैन ने अता किया है। कहा, वो कैसे? कहा, मौलाना आप जानते हैं मसाइब में मुझसे बर्दाश्त नहीं होता था, मैं मौला हुसैन पे चीख चीख के रोता था। मौलाना साहब जब मैं मर गया, जब मेरी रूह निकली, मुझे कब्र में जब लिटाया गया, कब्र बड़ी भयानक है, बड़ी खौफनाक है, बीवी छोड़ के चली गई, बच्चे छोड़ के चले गए, माँ बाप छोड़ के चले गए, जब मैं अकेला हुआ तो मेरा दिल तड़पने लगा। कहा, लेकिन हुसैन वो करीम है जो अपने रोने वालों को नहीं भुलाता। अहले बैत वो करीम है जो एहसान का बदला एहसान से देते हैं। कहा, मैं कब्र में अकेला था, तन्हा था, रो रहा था, अचानक एक तार हुसैन के घर से मेरे कब्र में रोशन हुई, मेरी कब्र नूरानी हो गई, मुझे मौला ने ये अजीम नेमत अता की। अजीज़ो गिरिया जो है अजीम नेमत है। मौला अपने रोने वाले को अकेला नहीं छोड़ दे। लेकिन कमाल तो ये है ना कि अभी आप रो रहे हैं, जानते हैं जब आंसू बहते हैं इन आंखों से ये आंखें बाअजमत बन जाती हैं, ये आंखें अलम अब्बास के बराबर हो जाती हैं जो हुसैन के लिए रो रही हैं। खुदारा इन आंखों को रोने के बाद गुनाह से खराब न कीजिए, मौला हुसैन का दिल न तड़ पाइए। अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद। सब मिलके अल्लाहुम्मा सल्ले समझ गए किस मजलूमा बीवी का वास्ता दिया है। हाय बीवी सुधरा, वो मजलूमा जो मदीने में अकेली रह गई। अजीजो आज मुझे कहा गया है कि मदीने से रवानगी बयान करो। عزیزو مولا حسین جب کربلا کی طرف جانے لگے اعلان کیا مدینے والوں حسین کربلا جا رہے ہیں مدینے والوں بچاؤ کون حسین کا ساتھی بنے گا عزیزو روایات بتاتی ہیں سب سے پہلے جو مولا حسین کو لبیک کہنے اٹھے وہ میرے چوتھے امام امام زین اللہ العابدین عزیزو مولا اٹھے مولا نے فرمایا بابا جان میں آپ کے ساتھ چلنے کو تیار ہوں مولا حسین نے اپنے بیمار بیٹے کو دیکھا رو کے پوچھا بیٹا کربلا میں کون سا جہاد کرو گے بیٹا جہاد اصغر کرو گے یا جہاد اکبر کرو گے مولا سجاد نے پوچھا بابا ذرا سمجھا دیجئے جہاد اصغر میں کیا کرنا ہے جہاد اکبر میں کیا کرنا مولا حسین نے رو کے فرمایا بیٹا جہاد اصغر میں کربلا میں 3 دن پیاسا رہنا ہوگا بیٹا جہاد اصغر میں 3 دن کی پیاس کے بعد کربلا میں شہید ہونا ہوگا بیٹا جہاد اصغر میں لاش کا پامال ہونا ہوگا بیٹا جہاد اکبر میں کفن کا نبلا ہوگا بابا جہاد اصغر یہ ہے بابا جہاد اکبر کیا ہے مولا نے فرمایا بیٹا دل کو سنبھالو جہاد اکبر میں یہ ساری چیزیں ہوں گی 3 دن پیاسا رہنا ہوگا لیکن جہاد اکبر میں اصغر کے گلے پہ تیر لگتے دیکھنا ہوگا مگر صبر کرنا ہوگا بیٹا جہاد اکبر میں علی اکبر کے سینے پہ برچی لگتے دیکھنا ہوگا مگر صبر کرنا ہوگا بیٹا دل کو سنبھالو ہائے جہاد اکبر میں سکینہ کو تماچے لگتے دیکھنا ہوگا مگر صبر کرنا ہوگا بیٹا جہاد اکبر میں ماؤں بہنوں کو بازاروں میں دیکھنا ہوگا مگر صبر کر عزیز و روایت کے جملے ہیں مولا حسین جب یہ فرما رہے تھے مولا سجاد کے چہرے کا رنگ دودھ کی طرح سفید ہو گیا ایک مرتبہ بیٹھے پھر اٹھے پھر بیٹھے رو کے کہا بابا آیا بابا بابا بیٹا جو بڑا ہوگا جہاد بھی بڑا کرے گا عزیز و سادات کا قافلہ تیار ہو گیا اب سادات نکل رہے ہیں ایک کرسی ایک بستر لگا دیا اس پر ننی بیمار سورا کو بٹھا دیا اب ساری بیبیاں نکل رہی ہیں سورا کو کہہ رہی ہیں خدا بے سغرا اگر زندہ رہے پھر ملیں گے خدا